हाम्रो संस्कृति,
हाम्रो परम्परा, सभ्यता हाम्रो नेपाल र हाम्रो संस्कृति पवित्र
लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली जनजीवनका विविध चाडपर्व, व्रतोत्सव र सांस्कृतिक परम्पराहरूका साथै नेपाली विविध जातिका जातीय संस्कार, परम्परा र संस्कृति सम्बन्धी सामग्रीहरू समेट्ने गर्दछौ। सोमबार राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम अनलाइन रेडियो नेपाल .gov.np का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामीले डोल्पा जिल्लामा आफ्नो थाथलो भएको डोल्प जातिको परिचय, संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री समेटेका छौं। पश्चिममा सिस्ने र कान्जिरोबा हिमाल तथा दक्षिण र पूर्वमा धवलागिरी हिमाल पारेर बसेको उच्च भूभागमा बसोबास गर्ने डोल्पाली एक जाति डोल्पो जातिका रूपमा आफ्नो विशिष्ट संस्कृति संस्कारले परिचित छ। डोल्पो जाति सीमान्तकृत जातिमा पर्दछ। डोल्पोहरूको नाउँबाट डोल्पा भएको हो वा डोल्पा क्षेत्रमा बस्ती बसाएकाले यिनीहरूको नाउँ डोल्पो हुन गएको हो, यो एक अध्ययनको विषय हो भनेर नगेन्द्र शर्माले लेख्नु भएको छ। फ्रान्सेली मानवशास्त्री करणी ए जेष्ठको भनाईमा डोल्पो जाति पश्चिम तिब्बतबाट आएको हुन सक्छ। जुम्ला राज्यको वंशावलीमा 11औं शताब्दीदेखि डोल्पा भन्ने स्थानको उल्लेख छ। स्नेल गुरुङका अनुसार 18औं शताब्दीसम्म जुम्लाका राजालाई र मुस्ताङका शासकलाई तिरो तिर्ने इलाकामा डोल्पा पनि पर्दथ्यो। आजको कार्यक्रममा हामीले नगेन्द्र शर्माको पुस्तक नेपाली जनजीवनका आधारमा डोल्प जाति सम्बन्धी सामग्री तयार पारेका छौं। साथै डोल्प जातिको वर्तमान अवस्था र सामाजिक गतिविधि सम्बन्धमा डोल्पो जनजाति विकास केन्द्रका पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार नोर्बु घलेसँगको कुराकानी प्रस्तुत गर्नेछौ। र आज कार्यक्रमको अन्तमा एउटा लोककथा पनि राख्नेछौ।
डोल्पालीहरूको शारीरिक बनावट मंगोल आकृतिको भएकाले मुस्ताङ जिल्लाका लोगाहरूबाट यिनीहरूलाई छुट्याउन हम्मेसी सकिँदैन। 3,660 मिटरदेखि 4,070 मिटरको उचाइसम्मको डोल्पामा ज्यादै जाडो ठाउँका बासिन्दा भएकाले यिनीहरूका परम्परागत घरहरू होचा झ्याल नभएका र ढुङ्गे फल्याकले छाएका हुन्छन्। धेरैजसो घरको भुइँतलामा पशु आदि राख्ने गरिएको हुन्छ र माथिका तलामा मानिस बस्दछन्। डोल्पोहरूमा कुनै जातपातको प्रथा नभए पनि समुदायमा गारा र बेरालाई शिल्पी समुदाय मानिन्छ। डोल्पोहरूको लोकप्रिय कपडा बक्खु हो। साधारणत बक्खुभित्र सुरुवाल लगाउँछन् र बाहिर रंगीन फेटा, पेटी र दोचाले आकर्षक देखिन्छन्। विवाहिता महिलाहरू कपाल ढाक्ने गरी धातुका किलिप, रंगी विरंगी कपडा र भर्सक महँगा गहनाहरू लगाउन रुचाउँछन्। निकै चिसो क्षेत्र भएको हुँदा त्यहाँ धेरै किसिमका अन्न उत्पादन हुँदैनन्। वास्तवमा त्यस उच्च ठाउँको एकमात्र बाली जौ हो। यद्यपि 14,000 फिट भन्दा तलका खेतबारीमा वर्षामा गहुँ पनि लगाउँछन्, तर खाद्यान्नको उत्पादनले वर्षभरि नपुग्ने हुँदा चौरी, भेडा, च्याङ्रा पालन त्यहाँको मुख्य पेसाका रूपमा प्रचलित छ। डोल्पोहरूको आर्थिक व्यवस्थाको अर्को महत्वपूर्ण आधार व्यापार हो। तिब्बतीहरूसँग जौ र नुनको विनिमय व्यापार त्यहाँको पारम्परिक व्यापार हो। त्यसबाहेक आफूले बुनेका काम्लो, चौरीका पुच्छर, भोटे कुकुर र घोडा पनि त्यहाँबाट निर्यात गर्ने गर्छन्। हिउँदमा ताराकोट, तिब्रीकोट र अन्य इलाकातिर गई उनीका सामानहरू बुन्ने र बेच्ने पेसा परम्परागत लोकप्रिय पेसा हो। बिहाबारीमा तथा नारी स्वतन्त्रता सम्बन्धी कुरामा डोल्पोहरूको उदार दृष्टिकोण छ। आफू खुशी बिहे, आमा बाबुबाट मिलाइदिने मागी बिहे र चोरी बिहे, यी तीन थरीका बिहेका परम्परा देखिन्छन्। डोल्पो जातिमा मामा चेला, फुपू चेलामा वैवाहिक सम्बन्धको परम्परा छ। बिहेमा घिउ र जाँडको ठेकेली केटीका घरमा गई भोज खाएर रातभरि नाच हुन्छ। भोलिपल्ट फेरि घिउको पाक छाङ आदिको कोसेली सहित गई दुलहीलाई ल्याउने चलन छ। दुलही भित्र्याउँदा गरिने भोजमा भ्याकुर हुनु अनिवार्य छ। डोल्पो जाति बहुपति प्रथा भएको जाति पनि हो। परिवार र सम्पत्ति टुक्रिन नदिन यो प्रथा चलेको र हाल लोप प्राय भएको पाइन्छ। मातृ सत्तात्मक परम्पराबाट चल्दै आएको डोल्पो समाजमा महिलालाई सजिलै पारपाचुके गर्ने अधिकार प्राप्त छ।
डोल्पो जातिको संस्कारमा बच्चा जन्मेको चार दिनपछि लामाबाट बच्चाको नाम राख्ने चलन छ। मृत्यु संस्कार गर्ने काम लामाहरूबाट निर्देशित हुन्छ। मृतकलाई गाड्ने, जलाउने वा कसरी अन्तिम संस्कार गर्ने भन्ने कुरा लामाद्वारा नै निर्देशित हुन्छ। मृतकको नाममा 3 दिनदेखि 47 दिनसम्म गच्छेहेरी लामा पढाउँदछन्। डोल्पोहरूको धर्म परम्परा बौद्ध लामा परम्परा हो। त्यहाँका पुराना गुम्बा हेर्दा उनीहरू कुनै बेला साक्यपा, कार्युपा आदि बौद्ध परम्पराहरूका अनुयायी भएको अनुमान गर्न सकिन्छ। डोल्पोहरू मुख्य रूपले निङमापा परम्परा अनुसरण गर्दछन्। निङमापा परम्पराको रक्षकका रूपमा महागुरु पद्मसम्भवको विभिन्न रूपलाई पूजा गर्दछन्। साथै डोल्पो समुदायमा बोन्पो धर्म मान्ने समुदाय पनि छन्। गुम्बा वा मानेको परिक्रमा बायाँको सट्टा दायाँबाट स्याङ अर्थात एक प्रकारको घण्टी बजाउँदा उत्तानो पारेर बजाउने आदिबाट बोन्पो परिचित हुन्छन्। फ्रान्सका चलचित्र निर्देशक एरिक भ्यालीको निर्देशनमा बनाइएको माथिल्लो डोल्पाको जनजीवनमा आधारित चलचित्र क्याराभानमा डोल्पोहरूको संस्कृति देखाइएको छ। चलचित्रमा स्थानीय थिन्ले मुख्य भूमिका निर्वाह गरेका थिए। सो चलचित्र हेर्नेलाई डोल्पो भन्ने बित्तिकै उनी थिन्लेको अनुहार, मृत्यु संस्कार र तिब्बतमा नेपालीले नुन खेप्न लिएर जाने च्याङ्राको लड्को सम्झना आउँछ भनेर कतिपय अध्येता लेखकले लेखेका छन्। यो जातिमा मृतकलाई मौसम अथवा ज्योतिष शास्त्र अनुसार गिद्ध, चील आदिलाई खुवाउने चलन पनि छ। यसलाई पर्यावरणले संस्कृति निर्माणमा निर्वाह गरेको भूमिका अर्थात कल्चरल इकोलोजीको दृष्टिकोणबाट बुझ्न र व्याख्या गर्न सकिन्छ भनेर लेखकहरूले लेखेको पाइन्छ। डोल्पो समुदायले मनाउने चाडपर्वहरूमा सोनाम लोसार, बुद्ध जयन्ती, हरेक शुक्ल दशमीमा महागुरु पद्मसम्भवका पूजा, देव अवतरण दिवस, धर्म चक्र प्रवर्तन दिवस लगायत बुद्ध धर्म संस्कृति अनुसारका चाडपर्वहरू पर्दछन्। हाम्रो संस्कृति,
हाम्रो परम्परा, सभ्यता हाम्रो नेपाल, राम्रो संस्कृति पवित्र,
लुकेका स्वर्ग समुच्च जाति यसमा छन् विचित्र, हाम्रा आस्था हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा
रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा। आजको कार्यक्रममा हामी पश्चिम नेपालको हिमाली जिल्ला डोल्पामा मुख्य थाथलो भएको डोल्पो जाति सम्बन्धी सामग्री प्रस्तुत गर्दैछौ। अब कुराकानी डोल्पो जातिको वर्तमान अवस्था र अरू केही सांस्कृतिक सामाजिक प्रसंगमा। डोल्पो जनजाति विकास केन्द्रका पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार नोर्बु घलेसँग हामीले कुराकानी गरेका छौं।
यहाँलाई स्वागत छ नोर्बु घलेज्यू।
हजुर, धन्यवाद।
हुन त अब डोल्पो जाति भन्ने बित्तिकै डोल्पाकै रैथाने जाति भन्ने त बुझिहालिन्छ, तर डोल्पा जिल्ला लगायत त्यस भेगमा डोल्पोहरूको बाक्लो बसोबास भएको, पारम्परिक बसोबास भएका क्षेत्रहरू, मुख्य बसोबास भएका ठाउँहरू कुन हुन्?
डोल्पोहरूको थात थलो, ऐतिहासिक थलो चाहिँ डोल्पा जिल्लाको उत्तरी क्षेत्र हो। पहिला गाउँ विकास समिति हुँदा 7 गाउँ विकास थियो समिति, अहिले 3 गाउँपालिकामा सीमित रह्यो। हो त्यो से फोक्सुन्दो गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका, सर्का चाङसोङ गाउँपालिका, यो 3 गाउँपालिकामा हाम्रै जाति डोल्पो जाति बाहेक अरू गैर डोल्पो जाति छैन। तर डोल्पो बुद्धमा कैचे मगरहरू 8-10 घर अहिले नयाँ उसमा बसी बसेर, अनि अर्को हाम्रो डोल्पो भाषी जातिहरू पनि उता जेकदुल्ला गाउँपालिका र अनि त्रिपुराकोट गाउँपालिकाको करेली काँडा र के भन्छ अर्को त नाम पनि बिर्सेँ मैले, त्यतातिर पनि छ
हजुर। हजुर, अब डोल्पोहरू चाहिँ आफ्नो मुख्य थाथलो बाहेक अरू चाहिँ कुन कुन जिल्लामा पुगेका छन्, बसोबास कहाँ कहाँ छ अहिले वर्तमान?
अब हाम्रो चाहिँ तपाईँको अब डोल्पो बाहेकको चाहिँ मनाङ अनि मुस्ताङमा पनि बाक्लै छ। मनाङ्नेहरू त विदेशमा भन्दा पनि काठमाडौँतिर उनीहरू व्यवस्थित भयो बसोबास। राजा महेन्द्रको हुकुम प्रमङ्गीबाट उनीहरूले भन्सार फ्रीमा जब व्यापार गर्ने मौका पाएपछि उनीहरू चाहिँ अधिकांश गाउँ छोडेर यहाँ काठमाडौँमा बसोबास भएको र त्यहाँमाथि घर खाली रहेकोले घर कुरुवाको रूपमा हाम्रो मान्छेहरू क्रय शक्ति नभएका हाम्रो डोल्पोवासीहरू धेरै मनाङको प्रत्येक घर छुरीमा 75% हाम्रो डोल्पो जातिहरू छ। मुस्ताङ पनि त्यही कथा हो। मुस्ताङतिरको त तपाईँको विदेशतिर विशेष गरेर अमेरिका फ्रान्सतिर बढी उनीहरू उता बसाइ सरेर गयो के अरे युवाहरू। अब बुढाबुढीहरू मात्र छन्, युवाहरू त औँलामा गर्न सकिने मात्र छ मुस्ताङमा पनि। अनि त्यहाँ पनि घर कुरुवाको रूपमा त्यहाँ जग्गा जमिन हेर्ने फलफुल हेर्ने हाम्रै मान्छेहरू छ
हजुर। अनि डोल्पोहरू आफै पनि व्यापार व्यवसायमा छन् नि होइन?
छन्।
अहिले चाहिँ कस्तो छ त?
अब अहिले त अब चिनको सोसाइटी क्षेत्र तिब्बत सङ्घको ऐतिहासिक व्यापार हो। पहिला पहिला त तपाईँको बाटर सिस्टम अन्न र नुन उनसँग अन्नको सचै वस्तु विनिमय हुन्थ्यो भने अनि अहिले पछि अब पैसाको चलन पनि आयो है। तिब्बत चिनको अधीनस्थ भएदेखि अब व्यापार हुँदै थियो, राम्रो व्यापार, खाने पानी राशन सबै कुरा आधारभूत जाने आवश्यकताको कुराहरू तिब्बतबाटै हामीले ल्याउँथ्यौँ। अब यो 4-5 वर्ष भयो हजुर, यो कोरोना कालदेखि उताबाट बन्द गर्यो चाइनाले। त्यहाँ अहिलेसम्म अब खुल्ने यो साल खुल्छ कि भन्ने सम्भावना छ, अझ पनि केही सुइँको भएको छैन।
घलेज्यू, अब डोल्पो जातिको जनसङ्ख्या चाहिँ कति छ? नयाँ तथ्याङ्क पुरानो तथ्याङ्कहरूमा के कस्तो पाइन्छ?
अब हाम्रो डोल्पो जातिको 68 सालको जनगणनामा म आफैले प्रत्यक्ष रूपमा काम गरे हो
हजुर,
5,815 रहेको थियो। त्यो पनि अहिले पनि त्यही कायम भएको जस्तो छ, त्यसमा खै खासै पहल भएको जस्तो देख्दिनँ
हजुर। हजुर,
अब खासमा जनसङ्ख्या त हाम्रो 10-12 हजार जति छ। त्यस्तो हुनुपर्नेमा हाम्रो आफ्नो लाटो हिसाबले गणना गर्छौँ नि हामीले हो, त्यो गर्दाखेरि हाम्रो जातीय समुदायले गनेको उसमा तपाईँको 12,000 चाम्चुन छ।
थरहरू के हुन्छन् डोल्पोका र यो थरहरूको उत्पत्ति सम्बन्धी कुराहरू के छन् संक्षिप्तमा बताइदिनुहोस् न?
हाम्रो खास थर भन्ने हुँदैन, हाम्रो वंशमा आधारित हुन्छ हजुर। वंश भन्नाले रुईमा आधारित हुन्छ, वंश रुई भनेको वंश हो। त्यो तपाईँको ठाउँ विशेष र अनि उसको आफ्नो घरको त्यो पहिचान हुन्छ नि, पुर्खाको जुन एउटा कुनै एउटा कृति गरे हुन्छ नि, कृतिमान कृति स्थापित समाजको लागि है देनहरू हो, त्यसको आधारमा तपाईँको एउटा ठाउँ विशेष, एउटा वंश विशेष, पुर्खा विशेष भनौँ न, पुर्खालाई लिनिज होइन वंश हो, त्यो दुइटा आधारबाट तपाईँको अब थर भन्नुहोस् या वंश भन्नुहोस् या रि भन्नुहोस्, अब यहाँ जात पनि भन्दो रहेछ होइन, तर हाम्रो त जात भन्ने हुँदैन है।
अब नेपालको हिमाली भेगमा बसोबास गर्ने मिल्दोजुल्दो संस्कृति भएका अरू जाति भन्दा डोल्पोहरूको चाहिँ विशेष विशिष्ट संस्कृति संस्कार परम्पराहरू चाहिँ के छन्, अथवा डोल्पो जाति भनेर सर्लक्क परिचित हुने विषयवस्तु के छन् संक्षिप्तमा बताइदिनुहोस् न?
अब डोल्पो जाति भन्ना साथ तपाईँको सबभन्दा ऐतिहासिक कुरासँग र धार्मिक सांस्कृतिकसँग जोड्न बेस हुन्छ
हजुर।
डोल्पो दोस्रो बुद्ध, डोल्पो बुद्ध, दोस्रो बुद्ध, डोल्पो बुद्ध चाहिँ उहाँको जन्म हाम्रै थलोमा भएको हो, भान्जाङ कायोरी भन्ने ठाउँमा, अहिले डोल्पो बुद्ध गाउँपालिका स्थित। अनि उहाँकै चाहिने त्यो एउटा एकदम धर्म गुरु बौद्ध विद्वान है सर्वज्ञ डोल्पो बुद्ध सेरप च्याल्छन्, अनि उहाँ त्यहाँ जन्मेको कारणले नै अनि उहाँको चाहिँ अब ज्ञान प्रसिद्धि त्यहाँबाट तिब्बततिर पनि फैलियो अनि विश्वव्यापी पनि भयो। त्यहाँबाट उहाँको चाहिँ डोल्पो बुद्धको नामले अनि हाम्रो समुदायको नाम पनि डोल्पो हुन गएको हो, एउटा सांस्कृतिक र धार्मिक ऐतिहासिक चाहिँ प्रमाणको आधारमा यो हो भने। अब अर्को डोल्पो भन्न साथ अर्को चाहिँ तपाईँको बहुपति प्रथा, बहुपति प्रथा पनि हाम्रो समाजमा एकदम छ, अहिले त अब ग्लोबल अवस्थामा पुगेको छ। पहिला त तपाईँको सबैमा व्याप्त थियो, सात आठ जना अब जति पनि भाइ छोरा हुन्छ एउटा घरको एउटै श्रीमती द्रौपदी जस्तो ल्याउने चलन थियो भने, अब अहिले तपाईँको अब त्यतिखेर बाटो घाटो थिएन, अब आर्थिक अवस्था कमजोर भएको कारणले त्यो बाध्यकारीले अब कुनै भाइ छोरा गोठ हेर्ने, कुनै व्यापार गर्ने, कुनैले खेतीपाती गर्ने भएको हुनाले मिल्नलाई चाहिँ सजिलो थियो। अब अहिले बाटो बन्यो, दुनियाँ चाहिँ अब संसारतिर दौड्ने भए, सबै देखे, पहिला कुवाको भ्याएको थियो भने अब अहिले समुद्रको कछुवा बन्यो झोल्बोहरू पनि। त्यसैले अब आवश्यकता नै अनुसन्धानको जननी हो भने चाहिँ पहिला त्यतिखेर तपाईँको बहुपति प्रथा कामयाब थियो भने अब बहुपति प्रथा एउटा प्रथाको रूपमा इतिहासको रूपमा मात्रै म्युजियममा राख्न लागेको हुने भयो, लोपोन्मुख अवस्था पुगेको छ। औँलामा गर्न सकिने 10-12 परिवार मात्रै सीमित छ होला, अब त्यो पनि हराउँदो छ।
उहिले परापूर्व कालमा चाहिँ के कारणले यस्तो बहुपति प्रथाको प्रचलन सुरु भएको होला, यस सम्बन्धी भनाइहरू, लोककथनहरू, जनश्रुतिहरू, किम्बदन्तीहरू केही पाइन्छ?
अब त्यो चाहिँ तपाईँको भाइ फुटे गुवार लुटे भन्छ नि है, यो एकताको लागि हो कि, विशेष गरेर अर्थ आर्थिक जाने कुरा झरेको हुन्छ योसँग, त्यो आर्थिक मन्दी नि, आर्थिक समस्या, आर्थिक संकटको कारणले बाध्य भएर तपाईँको अनि त्यो तिन चार भाइ फुट्यो भने त अंश भण्ड भयो भने त, अब एउटा धनी भए पनि अब चार भाइ भयो भने चार गरिब घर हुने भयो, दुई भाइ जाने रुल हुने भयो त्यहाँ है। अब त्यसैले तपाईँको यो आर्थिक बाध्यताको कारणले यो सामाजिक संस्कृतिको रूपमा विकास हुन पुग्यो कि, ढोल्पो भन्नाले एउटा यसरी चिनिन्छ भने। अनि अर्को तपाईँको दुईटा धर्म, वन त थाहा छ तपाईँलाई, वन धर्म, वन परम्परा, वन धर्म र बौद्ध धर्म दुइटै सँगसँगै मान्छौँ हामी।
डोल्पोहरूको चाहिँ आफ्नो मातृभाषाको प्रचलन कतिको छ, कुन कुन ठाउँमा चाहिँ यो बोलिन्छ?
मातृभाषा तपाईँको त्यो तिनवटा गाउँपालिकामै छ हाम्रो माथि थाथलो है, से फोक्सुन्दो, डोल्पो बुद्ध, छर्का ताङसोङ, अनि जेकदुल्ला गाउँपालिकामा पनि तपाईँको चौरीकोट, हुरीकोट, काई गाउँमा पनि विशेष गरेर हुरीकोट र अनि जुम्लाको तपाईँको मणिसाङ्कुतिर, गोटीचौर गाउँपालिका मणिसाङ्कु क्षेत्रतिर पनि हाम्रो जाति छ, आफ्नै भाषा बोलिन्छ। अनि त्रिपुरा नगरपालिका डोल्पाको, त्रिपुरा नगरपालिकाको तपाईँ करेली काँडा र छेलुङ भन्ने ठाउँ छ माथि, एउटा करेली काँडा र एउटा छेलुङ भन्ने हो, त्यहाँ पनि हाम्रै भाषा बोलिन्छ। अनि हाम्रो आफ्नो हाम्रो भाषा बाहेक पहिला त मेरो बाउसम्मको पालोसम्म त नेपाली यो अहिले खास भाषा चाहिँ आउँदैन थियो, तिनवटा शब्द मात्र आउँथ्यो मेरो बाउ आमा, म 15 वर्ष उमेरसम्म पनि मलाई दाउरा दाप्रा भन्थ्यौँ, दाउरालाई दाप्रा, पानी आएको आगोलाई आएको भन्थ्यौँ, यो तिनवटा चाहिँ जान्दैन थियौँ हाम्रो बाउ आमाले पनि, त्यति हो मैले पनि जानेको त्यो 15 वर्ष उमेरसम्म, त्यहाँदेखि बागलुङमा आएर पढेदेखि पो अनि बल्ल सिक्या हो यो भाषा।
हजुर, यो डोल्पोहरूले बोल्ने भाषालाई के भनिन्छ? डोल्पो भाषा नै
डोल्पो, थोल्के थोल्के भनेको के भनेको भाषा हो, थोल भनेको डोल्पो सत्करीमा के डोल्पो भाषा भने।
डोल्पो मातृभाषाको चाहिँ संरक्षण गर्ने, सम्वर्धन गर्ने, प्रचार प्रसार आदि गर्ने कुराहरूमा चाहिँ के कामहरू भएको छन्?
अब त्यो त तपाईँको हाम्रो आफ्नो त्यहाँ सामाजिक रूपमा त्यो गुम्बा शिक्षा नै छ प्रत्येक गाउँमा है, प्रत्येक गाउँमा गुम्बा हुन्छ, एउटा दुईवटा तिनवटा गुम्बासम्म पनि हुन्छ, तिन चारवटा गुम्बा पनि हुन्छ, अनि मुख्य एउटा गुम्बा हुन्छ, त्यो गुम्बामा गुम्बा शिक्षा प्रणाली परापूर्वकालदेखि तपाईँ चलिआएको छ। अब त्यो त भाषाको विकास आफसे आफ त्यसरी नै भएको छ, लिपिको रूपमा विकासको पनि भयो, अनि ओरल्ली मौखिक त अब त्यो पारिवारिक हाम्रो त्यहाँ संस्कृति नै हो भएको छ है, साहित्य संस्कृति नै हामी।
हजुर, डोल्पो बाहेक अरूले पनि यो डोल्पो भाषा बोल्छन् कुनै कुनै ठाउँमा?
बोल्छ, बुझ्दछ, अब त भाषा त सबै हिमाली क्षेत्रको सबै भोट बर्मेली भाषा हो क्या, मिल्दो जुल्दो अलिक भोट बर्मेली भाषा हो, त्यो अलिअलि मिल्ने हो, तर सम्पर्क भाषाको रूपमा जस्तो त्यो ल्हासाको भाषा, मिडिल तिब्बतको भाषा बोल्यो भने, हिमाली भोट भाषा बोल्यो भने त्यो हिमाली क्षेत्रको तपाईँको पूर्व ताप्लेजुङ पश्चिम धार्चुलासम्म सबले बुझ्दछ, त्यो माध्यम भाषाको रूपमा जसरी तराईतिर हिन्दी बोल्यो भने सबले बुझ्छ नि, हो त्यस्तै हो जे माध्यम भाषा चाहिँ भोट भाषा हो हाम्रो माथि सबैको सम्पर्क भाषा भनेको, त आफ्नो आफ्नो मातृभाषा छ, शेर्पाको आफ्नै मातृभाषा छ, अलि छुट्टै छ, अब जसो यो सिन्धुपाल्चोक योल्मुको आफ्नै भाषा छ।
हजुर, लिपि चाहिँ कुन चल्छ यहाँहरूको?
लिपि जो सम्भोट लिपि हो, भोट तिब्बतन लिपि भन्छ यिनीहरूले, अब उनीहरूको मात्र होइन, यो त हिमाली क्षेत्रको इन्डियाको लद्दाख, सिक्किम, दार्जिलिङ, भुटान, तिब्बत, तपाईँको हाम्रो नेपालको हिमाली क्षेत्र स्वाटै
है,
यो सबैको साझा चाहिँ लिपि हो कि सम्बोट लिपि भन्ने. सम्बोट भनेको एउटा तिब्बतको राजा स्रोङदोङ गम्पुको पालामा 21 विद्यार्थी इन्डियाको नालन्दा विश्वविद्यालयमा पढ्न पठाए थिए. हो सम्बोट छिमी सम्बोट भन्नेले भारतको एउटा लिपि पण्डित लिपिकर पण्डित लिपिकर उहाँको व्यवसाय नै भाषा वैज्ञानिक रहेछ अक्षर बनाउने के लिपि. पण्डित लिपिकरको चाहिँ मैले सहयोग लिएर अनि छिमी सम्बोटले उनीहरू पाँचजना चाहिँ भोटे भाषा बोल्नेहरू राखेर अनि त्यो सम्बोट लिपि तयार गरेको हुनाले उहाँको सक्रियता अनि सम्बोट लिपि नाम रहन भएको.
अब डोल्पोहरूको पारम्परिक पेसा व्यवसाय बारे केही बताइदिनुहोस् न.
अब हाम्रो पारम्परिक व्यवसाय त हजुर अब त्यो कृषि पनि थोरै 3 महिनाले मात्र खान पुग्न पुग है.
हजुर
गहुँ र उवा आलु चाहिँ चिन्ता भएको हुँदैन.
हजुर
कहीँ कहीँ फापर अलिकति हुन्छ.
हजुर
अब अरू तपाईँको त्यो त 2-3 महिना मात्रै पुग्छ. पशुपालन बढी हो हाम्रो त्यहाँ. पशुपालन 6 महिनालाई खान पुग्ने हो चौरी र च्याङ्रा.
हाल चाहिँ पारम्परिक पेसा पशुपालन कृषि यिनको चाहिँ अवस्था कस्तो छ यसबारेमा बताइदिनुहोस् न.
अब वर्तमान रूपमा तपाईँको अवस्थामा यो अहिले जडीबुटी अर्थ घुम्बुको चाहिँ त्यो अन्तर्राष्ट्रिय मार्केट पाएपछि त्यसले गर्दाखेरि तपाईँको पहिला त अर्थ घुम्बुले जडीबुटीले कुनै चाहिँ अन्तर्राष्ट्रिय बजार लिएको थिएन. त्यसैले यो परम्परागत पशुपालन र खेतीपातीमा मात्रै केन्द्रित थियो. अब अहिले विकल्प चाहिँ यो जडीबुटी र विशेष गरी अर्थ घुम्बुको चाहिँ अन्तर्राष्ट्रिय मार्केट चाहिँ व्यापक भएपछि अब त्यतातिर मान्छेको झुकाउ बढी बढ्न थाल्यो र खेतीपाती र चौरीहरू अब धेरै तपाईँको अब 50% त चौरी बिक्री भइसक्यो हराइसक्यो. खेतीपातीतिर पनि धेरै खेतीपातीहरू तपाईँको पाखो जग्गामा परिणत भए. एर्दुगुम्बुको सिजनमा खेती गर्ने बेला हुन्छ त्यो छोडेर एर्दुगुम्बु पछि दौड्ने भयो. एर्दुगुम्बु टिप्यो 1-2 महिना टिप्यो भने भर्खरभरिलाई 2 वर्षले खान पुग्ने भयो. खेतीपाती त 1 वर्ष त्यो के हो त्यो 3 महिनाले खान पुग्न मुस्किल पर्छ.
डोल्पो समुदायका युवाहरू चाहिँ वैदेशिक रोजगारमा कतिको छन्?
धेरै छैन अझ नगन्ने रूपमा हो. विदेशतिर मुस्ताङतिरको धेरै छ है. शेर्पा र मुस्ताङतिर शेर्पा योल्मु यिनीहरू मुस्ताङ्गेहरू धेरै छ. लोभाहरू र बाह्रगाउँलेहरू हाम्रो त 1-2% होला.
हजुर अब डोल्पो जातिका विद्यार्थीहरूको चाहिँ शिक्षामा कतिको पहुँच छ? विद्यार्थीहरू कहाँ कहाँ पुगेर पढ्छन् यसबारेमा बताइदिनुहोस् न.
अब शिक्षामा त अहिले राम्रै छ. अब हाम्रो समुदायको म 27 सालको एसएलसी पहिलो हाम्रो समुदायको एसएलसी होल्डर हो म.
हजुर
2027 सालमा राजा महेन्द्रबाट छात्रवृत्ति पाएर हामी 8 जना बागलुङमा पढेका थियौँ महिनाको 75 रुपियाँ है. त्यहाँबाट मकर बहादुर बान्दावा भन्ने काठमाडौँमा मुख्य अञ्चलाधीन भयो 20 सालमा हाम्रो चौधागिरी जतिखेर डोल्पा चौधागिरी उहाँ अञ्चलाधीन भएर आएपछि मुस्ताङ र डोल्पातिर त्यतिखेर खम्पा घुरिल्लाहरूको समस्या थियो बिगबिगी. त्यसको अध्ययन र त्यहाँको वस्तुगत अध्ययनको सिलसिलामा हेर्न आउँदाखेरि अनि उहाँले चाहिँ हाम्रो गाउँमा उहाँले 20 सालमा डोल्पो बुद्धको दोतारामा एउटा स्कुल खल्तीबाट दिनुभयो. अनि हाम्रो गाउँमा पुङ्गाकमा मेरो गाउँमा एउटा स्कुल पनि खल्तीबाटै चिन्नुभयो कि. त्यहाँबाट तपाईँको कहिले स्कुल चल्ने कहिले नचल्ने शिक्षाप्रतिको हाम्रो आफ्नो आफ्नो मातृभाषा बाहेक त्यो अर्काको भाषा भनेर अब चलन चल्ती पनि थिएन. बेकारको किन पढ्ने भन्ने किसिमको के राष्ट्रिय मूल पर्व भन्ने त्यो जानकारी थिएन. त्यो नहुँदाखेरि तपाईँको त्यो शिक्षा धेरै ओझेलमा पर्यो. अब पछि तपाईँको बिस्तारै शैक्षिक जागरण फैलिँदै जाँदाखेरि चेतना यस्तो बढ्दै जाँदै अब अहिले राम्रै स्कुल सामुदायिक स्कुलहरू पनि ठाउँ ठाउँमा छ. बोर्डिङ स्कुल पनि ठाउँ ठाउँमा छ. विदेशी डोनरहरूको सहयोग पनि पाइराखेका छ. सरकारी स्कुलले सामुदायिक स्कुलमा डोनरहरूले सहयोग गरेकोलाई फ्युजन गरेर तपाईँको केही दरबन्दीहरू त्यो डोनरको उसबाट समाजबाट ऊ गरेको छ. अहिले गाउँपालिका वडापालिकाले हेरिरहेको छ. त्यसले निरन्तरता दिएछ. सरकारी दरबन्दी र बाहिरै अर्को दरबन्दी के थप दरबन्दी आफ्नै आफ्नै मातृभाषा पढाउने त्यस्तै शिक्षक अनि बुद्ध धर्म पढाउने त्यस्तै शिक्षकहरू एकदम अहिले राम्रै भएको छ. 7 क्लासदेखिको यहाँ अहिले काठमाडौँमा बोर्डिङ छ. ठाउँ ठाउँमा 4-5 वटा बोर्डिङ छ हाम्रो यहीँ पढ्छ. अनि सानो सानो त 7 क्लास मुनिको चाहिँ प्राइमेरी तहको चाहिँ माथि पढ्छ. जसले निम्न माध्यमिक तहसम्मको माथि पढ्छ आफ्नै गाउँमा पढाइ हुन्छ. अनि त्यहाँबाट माध्यमिकबाट हाई स्कुल हुनासाथ यता पठाउने यहीँ पढाइ हुन्छ काठमाडौँमै. म पहिलो हाम्रो समुदायको प्रथम एसएसजी हो 2027 सालमा है. अनि मेरो छोरा चाहिँ अहिले अब प्रथम पिएचडी होल्डर हाम्रो समुदायको अहिले अमेरिकाको सेन्ट लुइज वासिङटन युनिभर्सिटीमा पढ्दै हुनुहुन्छ. टासी छिरिङले उसको पेन नेम टासी टेवा हो. अहिले एन्थ्रोपोलोजिस्ट पिएचडी पढ्दैछ मेरो छोरा.
अब अन्तमा नोर्बु घलेज्यू, डोल्पो जनजाति विकास केन्द्र जुन छ यहाँ सल्लाहकार हुनुहुन्छ, यस केन्द्रले के गर्यो विगतमा, अब के गर्दैछ, के गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई, यसबारेमा केही बताइदिनुहोस् न.
पहिला मेरो बालमा त अब त्यो पहिचानको लागि धेरै आन्दोलन गरे हो. जनसङ्ख्या जातीय पहिचानको आधारमा पूर्ण राज्यको सर्वाङ्गीण तह र तबकाहरूमा पूर्ण समानुपातिक र समावेशी आएको चाहिँ संवैधानिक सुनिश्चितता र कानुनी ग्यारेन्टीको लागि धेरै लडाइँ लड्या हो 20-25 वर्ष. अनि बल्ल बल्ल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन 2058मा बल्ल स्थापित गर्न सक्यो. 56 आदिवासी जनजातिहरू सूचीकृत भए हो. त्यो 56 जाति मध्येको डोल्पो पनि एउटा हो है. अनि त्यहाँसम्म पहिचानको लडाइँसम्म त्यहाँसम्म पुर्याउन सक्यो हजुर. तर राज्यबाट पाउनु पर्ने जुन सब हक अधिकारहरू हो नि, के भन्छ यो आरक्षण सिटहरू, त्योहरू तपाईँको जति पाउनु पर्ने त्यो पाइराखेका छैन. पूर्ण समावेशी सिद्धान्त नाम मात्र भयो. पञ्चायत कालमा दलितबाट हिरालाल र टिआरलाई लिए जस्तै हो. त्यस्तै बाहेक तपाईँको त्यो नाम मात्रको त्यो बाहेक काम चाहिँ अहिलेसम्म भइराखेको छैन. राज्यको सर्वाङ्गीण तह र तब्कामा जातीय पहिचान र जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक र समावेशी सिद्धान्त तपाईँको संवैधानिक र कानुनी ग्यारेन्टी हुनुपर्छ. हाम्रो लडाइँ त्यो हाम्रो मात्र होइन, सबैको, अब खस आर्यको पनि भयो, दलितको भयो, महिलाको भयो, पिछडिएको क्षेत्रको सबैको होइन.
यहाँलाई धेरै धेरै धन्यवाद, यति धेरै जानकारी दिनुभयो, समय दिनुभयो.
हस् हजुर, धन्यवाद.
उहाँ हुनुहुन्थ्यो डोल्पो जनजाति विकास केन्द्रका पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार नोर्बु घले. डोल्पो जातिको वर्तमान अवस्था र अरू केही सांस्कृतिक र सामाजिक प्रसंगमा उहाँसँग कुराकानी गर्यौं. कार्यक्रममा अब एउटा लोककथा. भनिन्छ समाजशास्त्रीय र मानवशास्त्रीय अध्ययन गर्नका लागि पनि लोककथा महत्वपूर्ण छन्. श्रुति परम्परामा आधारित लौकिक अलौकिक आस्था विश्वास पाइने लोककथाहरू प्रविधिगत रूपमा समाज रूपान्तरणका कारण लोप समेत हुँदै गइरहेका छन्. लोक साहित्यिक सम्पदाका रूपमा रहेका यस्ता हाम्रा लोककथाहरूको जगेर्ना गर्नु समाज र राष्ट्रको हितमा हुनेछ भन्ने भनाई संस्कृतिविदहरूको रहने गरेको छ. आजको कार्यक्रममा प्रस्तुत गर्छौ डोल्पा जिल्लाबाट संकलित कथा त्रिपुरा सुन्दरी. यो कथा राजेन्द्र कुमार आचार्यद्वारा संकलित सम्पादित पुस्तक 75 जिल्लाका लोककथाबाट लिएका छौं. सुनौ कथा त्रिपुरा सुन्दरी. परापूर्वकालमा स्वर्ग, मर्त्य र पाताल तीनै लोककी सबभन्दा राम्री देवी थिइन्. तीनवटै लोक अथवा पूर्की सुन्दरी भएकीले सम्पूर्ण लोक प्रदत्त उनको उपाधि त्रिपुरा सुन्दरी देवी थियो. पछि त्यही उपाधि उनको नाउँ बन्न पुग्यो. उनी गर्मीमा स्वर्ग वा देवलोक, जाडोमा मर्त्य वा मानवलोक तथा पाताल लोकतिर झरेर जाडो छल्ने गर्दथिन्. कश्यप सागरको दक्षिण पूर्वी किनारबाट आफ्ना कबिलासहित इफ्रेटस र टिग्रिस नदी तथा खाड़ी किनारका पाताल देशतिर पनि झर्ने गर्थिन्. पछि उनको कबिला आमोदरिया, बाल्हिक र दरद हुँदै पूर्व सरेकाले उनी त्रिविष्ट ब्रह्मलोक तथा मानस कैलाश क्षेत्र, खश्मीर र त्यसभन्दा तल मैदानी मर्त्यलोक आदि स्थलतिर विचरण गर्दथिन्. त्यसैबीच देवासुर संग्राम र कबिलाहरूका माझ मारण युद्ध हुन थालेकाले बढ़ी सुरक्षित र प्राकृतिक सौन्दर्यले भरिपूर्ण थलोको खोजीमा हाटक देश झरिन्. त्यहाँ 12 भाइ मष्टहरू सहित 9 बहिनी भवानीहरू आएर बसिसकेका थिए. त्यसैले उनी अझै नयाँ स्थलको खोजीमा पूर्व बढ़िन्. सिन्जा, तिला, जवा आदि नदीका जंघार तर्दै मौरे, लाग्नापारी, भैरवी नदी र छलगाड़को संगम स्थलमा केही समय विचार गर्न बसिन्. समुद्र सतहदेखि 7,000 चान्चुन फुटको उचाइमा रहेको धान खेती हुने जिउलो भएको सो स्थलले उनलाई आकर्षण गर्यो. उनी आएको थाहा पाएर स्थानीय कविराजनहरूले बड़ो खुशी भएर उनको स्वागत गरे. उनलाई इष्टदेवी भएर सधैँ त्यहीं बस्न आग्रह गरे. उनको इच्छा अनुसार पहिला थर्पू र पछि सुन्दरमाण्डो कोट बनाएर राखे. उनी सबैकी हाईहाई भइन्. उनलाई त्यो थलाले मोहनी लगायो. जनहरूले सो थलाको पहिचान उनकै नामबाट त्रिपुरा कोट राखे. उनलाई केही भक्तहरूले त्रिपुरासुरलाई मार्न सकेकीले नै उनको नाम त्रिपुरासुर मर्दिनी भन्दा भन्दै त्रिपुरा सुन्दरी भएको पनि भन्ने गरे. त्रिपुरा कोटलाई पछि छोट्याएर तिप्री कोट भन्न थालियो. कोट अथवा मान्डौंको पूर्वतर्फ रहेको बस्तीलाई कोटबाडा भन्ने गरियो. तिप्रीकोटमा रहँदा उनी पूर्वमा मुक्ति क्षेत्र र दामोदर कुण्ड क्षेत्र, पश्चिममा चन्दननाथ, कनका सुन्दरी, मालिका र शैलेश्वरी, दक्षिण पश्चिमतर्फ महावै, कार्तिकेय वा ठाकुरजू, दक्षिणतिर पुथाजू र उत्तर पश्चिमका छायानाथ र खोजरनाथ कहाँ जान्थिन्। उनीहरू पनि भेट्न आउने गर्थे। उमेरमा त उनी आफै शिकारमा निस्कन्थिन्। बुढेसकालमा स्थानीय भक्तहरूले शिकार र अन्य प्रसाद चढ़ाउने, दाउरा पानी जुटाइदिने, तेल तताएर घसिदिने आदि सुसार पुर्याए। त्रिपुरा सुन्दरीको शेषपछि स्थानीय भक्तहरूले त्यहाँ रहेको प्राकृतिक शिलालाई उनको मूर्ति मानेर पुज्न थाले। पत्थर तथा मूल्यवान धातुका उनका मूर्तिहरू पनि स्थापित गरिए। उनका अरू इष्ट एवं संगी देवी देवताहरू जस्तै दुर्गा, अष्टमातृका, गणेश, शिव, पार्वती, लक्ष्मी, सरस्वती, तारा, गुरू बज्रहार आदिका मूर्ति तथा भित्तिचित्र बनाइए। पुजारीबाट नित्य पूजा र पाठ हुन थाल्यो। जे चितायो त्यो पुग्ने आशामा टाढा टाढाका भक्तजनहरूले समेत भाकल गर्ने, भाकल गरेका चीज सकेसम्म आफै पुर्याउने र नसके अरूद्वारा चढ़ाउन पठाउने गर्न थाले। हाटक देशका राजाहरू समेत उनका भक्त एवं उपासक बने। उनलाई सुनचाँदीका आभूषण तथा भेटी चढ़ाउने गरे। धवल श्रोतपुर, निष्कुट, जगतीपुर आदि विषयपतिहरू पनि उनको दर्शन गर्न आए। यसरी त्रिपुरा सुन्दरीको महिमा देश देशावरमा फैलिँदै गयो। यो थियो डोल्पा जिल्लाबाट संकलित लोककथा त्रिपुरा सुन्दरी। आजको कार्यक्रममा हामीले हिमाली जिल्ला डोल्पामा आफ्नो पारम्परिक थाथलो भएको डोल्प जातिको संस्कार, संस्कृति, परम्परा सम्बन्धी सामग्री प्रस्तुत गर्यौं र अन्तमा एउटा लोककथा पनि राख्यौं। हस्त, आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यही टुंग्याउँदै मनुका कुंवर र हेमन्त उप्रेती बिदा हुन्छौ। नमस्कार।